अस्सलाम वालेकुम नाजरीन, पॉलिसी मैटर्स में खुश आमदीद। नाजरीन, हर मुल्क की जो रियासत होती है और वहां की सियासत, उसकी जिम्मेदारी होती है कि उसके शहरियों की जिंदगी की हिफाजत करे। पाकिस्तान में बहुत से ऐसे वाकयात हुए हैं हालिया दिनों में, जिसके हवाले से बहुत से सवाल उठ रहे हैं, और हमारे साथ इसी पर कि पाकिस्तान के जो शहरी हैं उनकी हिफाजत के हवाले से क्या जिम्मेदारी है रियासत की, इस पर गुफ्तगू करने के लिए पंजाब के लॉ मिनिस्टर राणा सनाउल्ला साहब तशरीफ रखते हैं, और साथ हमारे हैं सलमान अकरम राजा साहब, ये लीगल एक्सपर्ट हैं और बहुत से अहम केसेस में ये सुप्रीम कोर्ट में वकील रह चुके हैं। और हमारे साथ नाजरीन हारिस खालिक साहब हैं, ये राइटर हैं, कॉलम नवीस हैं, और इनकी माशरे में जो तब्दीलियां होती हैं उस पर गहरी नजर है। और हमारे साथ हैं रिलीजियस स्कॉलर डॉक्टर जावेद गामदी साहब। डॉक्टर जावेद गामदी साहब ने हमें ज्वाइन किया है, हम इनके बहुत मशकूर हैं, टॉपिक बड़ा अहम है। अभी कुछ ही देर में हमें ज्वाइन करेंगे रिलीजियस स्कॉलर अल्लामा इब्तिसाम इलाही जहीर साहब भी। लेकिन आप लोगों का सबका बहुत शुक्रिया प्रोग्राम में आने का। लेकिन इससे पहले कि हम गुफ्तगू का आगाज करें, एक हमने नाजरीन पैकेज बनाया है, वो आप सुनिएगा देखिएगा।
माशरे में बसने वाले हर फर्द को, ख्वाह वो किसी भी मजहब से ताल्लुक रखता हो, बुनियादी इंसानी हकूक फराहम करना आईने पाकिस्तान का हिस्सा है। लेकिन हालिया बरसों में इंतहा पसंदाना सोच के बढ़ने और इसके नतीजे में पेश आने वाले वाकयात ने मुल्क के शहरियों में अदम तहफ्फुज़ का एहसास पैदा किया है। पुलिस के मुबैना तशद्दुद के नतीजे में अहमदिया फिरके से ताल्लुक रखने वाले मास्टर अब्दुल कद्दूस की पंजाब के इलाके में हलाकत ने पहले से खौफ की शिकार इस कम्युनिटी को नई तशवीश में मुब्तला कर दिया है। फरवरी 10 को मास्टर कद्दूस की गिरफ्तारी के बाद 17 मार्च को नामालूम मकाम पर मुंतकली हुई, जबकि 26 मार्च को इसे बेहिमाना तशद्दुद के बाद अहले खाना के सुपुर्द कर दिया गया, मगर वो 3 दिन जिंदगी और मौत की कश्मकश में रहने के बाद चल बसा। इंतहा पसंदी की एक और मिसाल, 3 माह के दौरान सिर्फ बलोचिस्तान से 23 हिंदुओं की गुमशुदगी और सुप्रीम कोर्ट में दायर इस केस की है, जिसके मुताबिक मुबैना तौर पर सिंध से ताल्लुक रखने वाली 2 लड़कियों, जिनमें से एक का ताल्लुक हिंदू जबकि दूसरी का ईसाई कम्युनिटी से बताया जाता है, को मुबैना तौर पर अगवा करके जबरदस्ती मजहब तब्दील करने और मुसलमान होने पर मजबूर किया गया और फिर इनसे शादी की गई। इधर बलूचिस्तान और गिलगित में शिया मसलक पर नामालूम इंतहा पसंदों के हमले में गुज़िश्ता साल अक्टूबर में क्वेटा जबकि फरवरी 2012 में कोहिस्तान में 20 से ज़ायद शिया ज़ायरीन को बसों से उतार कर कत्ल किया गया। क्या ये वाकयात आलमी दहशतगर्दी का नतीजा है, कोई गैर मुल्की साजिश हो रही है, या फिर ये हमारे अंदर परवान चढ़ने वाली इंतहा पसंदाना सोच का नतीजा है? क्या इन हालात में कायद के पाकिस्तान का फलना फूलना मुमकिन है?
नाजीन, आपने ये देखा पैकेज, और ये बात माननी पड़ेगी कि पाकिस्तान में दहशतगर्दी है, पाकिस्तान में बहुत से मसाइल हैं और बहुत से लोग अपनी जान से हाथ धो बैठते हैं मुख्तलिफ वजूहात की बिना पर। लेकिन राणा साहब, अभी आपने भी ये पैकेज देखा, आप बताइए कि आपको लगता है कि ये कोई खास किस्म की टारगेटिंग है, खास किस्म की कोई ये इंतहा पसंदी है, या ये जो आम यहाँ कत्लो गारत होता है ये उसी का हिस्सा है?
नहीं, इसमें यानी पाकिस्तान में जो लॉ एंड ऑर्डर की सूरत हाल मुख्तलिफ यानी जो है वो शुरू में उसकी वजूहात बिल्कुल मुख्तलिफ हैं, यानी कराची के हालात जो हैं उनकी वजूहात कुछ और हैं, गिलगित बल्तिस्तान की कुछ और हैं, खैबर पख्तूनख्वा में जिस किस्म के मामलात हो रहे हैं वो कुछ और हैं। लेकिन इसमें एक बुनियादी और कॉमन काज जो है वो ये है कि पाकिस्तान का जो क्रिमिनल जस्टिस सिस्टम है ये बिल्कुल नाकाम है, ये अक्सर हाजिर के तकाजों को बिल्कुल पूरा नहीं करता, ये लेंथी है, ये अक्यूज फ्रेंडली है, और इसमें जो है वो सजा होने के अव्वल तो चांसेस नहीं है, और अगर फिर सजा हो जाती है तो उसके ऊपर अमल नहीं होता। और इसी तरह से यानी जब एक मुल्क का जो क्रिमिनल जस्टिस सिस्टम है उसका कोई डिटरेंस ही नहीं है और मुल्जमों को ये खौफ ही नहीं है कि उनको जो है वो सजा मिलेगी, तो एक तो एलिमेंट जो है ये बहुत ज्यादा कंट्रीब्यूट कर रहा है टूवर्ड्स ये इस किस्म की जितनी भी एक्टिविटीज है। दूसरी यहाँ पे इंतहा पसंदी है, यहाँ पे बकायदा सरकारी सरपरस्ती में और बकायदा जो है वो यानी एजेंसियों की हिफाजत में लोगों को जो है वो इंतहा पसंदी के रास्ते से डाला गया, उनकी ट्रेनिंग दी गई, उनको मुजाहिद बनाया गया, उनको फिर लड़ाया गया, फिर उसके बाद जब उन्होंने अपनी मर्जी से कुछ काम शुरू किए तो फिर उनको दहशतगर्दी की तरफ धकेला गया। ये सारे मामला भी जो हैं और यहाँ पे इस किस्म के भी वाकयात हुए हैं कि जिसमें मजहबी सोच का इख्तलाफ की बुनियाद के ऊपर लोगों ने जो है वो रिवेंज लिया या दूसरे को कत्ल किया, लेकिन उसमें कोई केस।
अच्छा, आपने राना सनावला साहब बड़े अच्छे तरीके से मुख्तलिफ जो वजूहात हैं, जी आपने अच्छी तरीके से मुख्तलिफ वजूहात बयान की। सलमान अकरम राजा साहब देखिए, और हम बात जरा फोकस करना चाह रहे हैं आज के प्रोग्राम में इंतहा पसंदी पर। राना सनावला साहब ने कहा बड़ी क्लियरली कि एजेंसियों ने ये सरपरस्ती में लोगों को इस रास्ते पर लगाया और ये एक मसला है, और साथ उन्होंने कहा सिविल जस्टिस का सिस्टम भी गड़बड़ है, अगर वो ठीक हो तो ये मसाइल किसी हद तक ये इनको आप सॉल्व कर सकते हैं। तो क्या मसला यही है जिसकी ये निशानदेही कर रहे हैं?
देखिए, मसला इससे बड़ा है, लेकिन मसले का एक ये बहुत अहम हिस्सा है। जहाँ तक हमारे क्रिमिनल जस्टिस सिस्टम का फौजदारी कानून का ताल्लुक है, बिल्कुल इन्होंने दुरुस्त कहा कि वो मुकम्मल तौर पे नाकाम हो चुका है, लेकिन ये नाकामी फिर इनकी अपनी नाकामी है, क्योंकि पंजाब के सूबे की हद तक तो ये उस फौजदारी निज़ाम के सरबराह हैं, इनके ज़ेर साया वो निज़ाम चल रहा है। और पिछले अगर हम 3-4 साल पे नज़र डालें, ये एक तसलसल है, उससे पिछले 20 साल भी कोई बहुत खुशगवार नहीं था हमारा तजुर्बा, लेकिन पिछले 3-4 साल में हमें नज़र आता है कि कोई भी मुकदमा ऐसा नहीं है जिसको तफ्तीश के ज़रिए किसी हद तक आगे बढ़ाया जा सके। एक अमूमी रवैया है हमारी पुलिस का अब कि किसी भी मुकदमे में वो समझते हैं कि तफ्तीश करना उनका फ़र्ज़ नहीं है। हर मुकदमे में हम ये देख रहे हैं।
अच्छा सलमान माजरत के साथ, देखिए ये बात आप सही कर रहे हैं, लेकिन ये मुझे बताइए कि तफ्तीश में जो कमी है, जो सिविल जस्टिस में कमी है, क्या वो हिंदू ईसाई जब इस तरह अहमदिया कम्युनिटी इन सबके साथ उसी किस्म की ज्यादती होती है जो कि आम शहरियों के साथ होती है, या ये खास इनके साथ कोई ज्यादा जुल्म होता
है? ये मेरा तासुर है कि इन सूरतों में ज़्यादा जुल्म होते हैं। पुलिस वैसे ही मैं समझता हूँ तवज्जो नहीं देती, उनका ख्याल है कि तमाम मामलात में मुकमका होना है, बिलाखिर कोई पैसे लेगा और बात जो है ख़त्म हो जाएगी। लिहाजा एक अमूमी रवैया जो है, पहले तो वो मैं समझता हूँ इंतहाई अफसोसनाक है। उस अमूमी रवैये में जब मामला किसी अहमदी का हो या किसी ईसाई का हो तो मज़ीद बेरहमी उसमें शामिल हो जाती है, लेकिन अगर हमें हालात को दुरुस्तगी की तरफ ले जाना है तो पहले हमें ये एक बावर कराना होगा अपने तफ्तीशी निज़ाम को कि जब जुर्म होता है तो जुर्म रियासत के खिलाफ है, जुर्म उस मरने वाले के लवाइकीन के खिलाफ सिर्फ नहीं है। वो ये समझते हैं कि अगर मुद्दई पीछे हट गया है, अगर मुद्दई शहादत देने को तैयार नहीं है, या मुद्दई ने कोई पैसे ले लिए हैं, सुलह कर ली है, तो अब हमारा काम खत्म हो गया। जबकि कानूनन बड़े महदूद किस्म के जराइम हैं जिनमें सुलह की जा सकती है, यहाँ तो हम देख रहे हैं कि रेप जिना के मुकदमों में भी सुलह हो रही है।
हम कर रहे थे कि, जी हम बात कर रहे थे कि इस वक्त जो खास जो लोग हैं, खास गिरोह के लोग हैं, खास मसलक के लोग हैं, उनके साथ ज्यादती हो रही, लेकिन जो हमारे पैनलिस्ट हैं उनका तो कहना है कि ये क्योंकि मुल्क के अंदर एक निज़ाम ऐसा है, जस्टिस सिस्टम ऐसा है, पुलिस का ये रवैया, इस वजह से ये ज्यादती हो रही है। आप बताइए कि आप भी इसको इसी नजर से देखते हैं?
जी शुक्रिया नसीम। मेरा नहीं ख्याल कि मसला जो है वो क्रिमिनल जस्टिस सिस्टम का, महज क्रिमिनल जस्टिस सिस्टम का मसला है। मेरा ख्याल है ये पाकिस्तान का एक आइडियोलॉजिकल मसला है, रियासत का नजरियाती मसला है, और रियासत में चूंकि तफरीक पे बहुत जोर है और इस बात पे बहुत जोर है कि रियासत का अपना एक मजहब है, और जब किसी रियासत का मजहब होता है तो उस रियासत के मजहब का एक फिरका भी होता है, चूंकि रियासत कानून साजी करती है, पॉलिसी साजी करती है, और एक उसमें डिटेल्स, एक तफसील रिक्वायर्ड होती है। तो जब आप तफसील में जाते हैं तो महज मजहब से काम नहीं चलता, बल्कि उसकी तफसील में जाना पड़ता है, उसके फिका में जाना पड़ता है, उसकी शरीयत पे चलना पड़ता है। तो वहां तो इख्तलाफात हैं, वहां तो मुख्तलिफ मकातीब फिक्र हैं। तो ये जो बात है वो महज यानी ये नजरियाती मसला, पाकिस्तान की रियासत जिन नजरियात पे उस्तवार है उसका मसला है, और इसका शिकार तमाम इदारे हैं जो पाकिस्तानी रियासत का हिस्सा है।
जी अच्छा, इसमें
तो उसकी मिसाल मैं आपको दे देता हूँ कि
मैं ब्रेक ले ले हम हारिस, हम वापस आपके पास आएंगे। नाज़रीन, गुफ्तगु अहम मोड़ पर है। आप देखिए, कुछ लोगों का कहना है हमारे पैनलिस्ट का कि ये निज़ाम जो जस्टिस निज़ाम है उसका मसला है, और ये हारिस कह रहे हैं कि जी नहीं, इसमें रियासत की जो अपना एक आइडियोलॉजी है, जो मजहब है, उसका हिस्सा है। हम गांधी साहब के पास भी आएंगे ब्रेक के बाद और उनसे पूछेंगे कि वो किस तरीके से देखते हैं बहसीयत एक रिलीजियस स्कॉलर के, कि ये मसला रियासत की तरीका कार का है या ये कोई और मसला है जिसका शिकार बहुत से लोग इंतहा पसंदी का शिकार है। ब्रेक के बाद इस गुफ्तगू को जारी रखते हैं। वेलकम बैक नाज़रीन। नाज़रीन, बात हो रही है कि पाकिस्तान में जो इस वक्त तशद्दुद है और जिसके हवाले से हमने आपको पैकेज भी दिखाया, क्या ये इंतहा पसंदी का नतीजा है? क्या इंतहा पसंदी के माहौल में ये और ज्यादा लोगों पर तशद्दुद होता है, कुछ मजहब के लोगों पर, कुछ मसलक के लोगों पर? ये बताइए गांधी साहब कि आपने ये पैकेज भी देखा, आपने गुफ्तगू भी सुनी, आपको क्या लगता है कि ये सूरत हाल जो पाकिस्तान में है ये रियासत की कमजोरी है, रियासत का जो पुलिस है वो वीक है, जस्टिस सिस्टम वीक है? क्योंकि दूस जो मास्टर हैं जो मारे गए, उनके खानदान के लोगों ने बहुत शिकायत की और हर तरीके से शिकायत की कि हमें इसलिए टारगेट किया गया, हमारे साथ इसलिए ज्यादती की गई क्योंकि हम अहमदी कम्युनिटी से हैं।
सारे अवामिल काम कर रहे हैं, कोई एक आमिल नहीं है कि आप उसके ऊपर उंगली रख सकें। कुछ अवामिल ताकतवर हैं, कुछ कमजोर हैं, लेकिन बहरहाल सब मिल के काम कर रहे हैं। जब आप कोई नजरियाती रियासत कायम करते हैं, वो सेकुलर हो या मजहबी, वो अपनी रूह के एतबार से इस्तेबदादी रियासत हो जाती है। हमारे साथ भी कमोबेश यही सूरत हाल है। अगरचे हम जमहूरियत की बहुत बात करते हैं, जमहूरियत अगर किसी मुल्क में लानी हो तो उसके लिए एक जमहूरी कल्चर पैदा करना पड़ता है। वो कभी हमारी तवज्जोहात का मरकज नहीं बना। हमने जब भी यहाँ जमहूरियत की बात की है, वो बिलाखिर इंतखाबात, सियासी जमातें और उनके इक्तदार पर आकर खत्म हो जाती है। जमहूरी कल्चर कैसे पैदा किया जाता है, उसके लिए किन चीज़ों की ज़रूरत होती है, ये ना हमारी दानिश का मौजू है, ना हमारे मजहबी रहनुमाओं का मौजू है, ना हमारे सियासतदानों का मौजू है। मजहबी ताबीर।
अच्छा, लेकिन गांधी साहब, ये गांधी साहब माजरत के साथ ये बताइएगा कि जो मजहबी सर्कल से, जो वहां से गुफ्तगु होती है, जो वहां से लिटरेचर निकलता है, जो वहां से बातचीत होती है, तो उससे बताइए कि ये जो है इसमें इंतहा पसंदी बढ़ती है या उसको रोका जाता है? क्योंकि मजहबी स्कॉलर का रोल तो बड़ा अहम है इस माशरे में।
मैं यही अर्ज करने वाला था कि उसके बाद मजहबी फिक्र है और मजहबी इदारे हैं, उनकी भी रूह में अगर आप उतर कर देखें तो वो सारे अवामिल जो इंतहा पसंदी पैदा करते हैं वहां भी मौजूद हैं। फिरकाबंदियों की बुनियाद पर मदारिस बने हुए हैं, मस्जिद जैसा इंस्टीट्यूशन उन्हीं फिरकाबंद लोगों के हाथ में है। जाहिर है कि फिर वो फिरकाबंदी के मोर्चे बन जाते हैं, उसमें एक दूसरे के खिलाफ नफरत पैदा की जाती है। मजहबी फिक्र अपनी असल और असास में भी बाज ऐसी चीजें रखती है। मजहबी फिक्र से मेरी मुराद मजहब नहीं है, बल्कि जो फिक्र हमारे यहाँ राइज है, मैं उसकी बात कर रहा हूँ, वो अपने अंदर बाद ऐसे अवामिल रखती है। वो अगर गुफ्तगू का मौका हो तो बताए जा सकते हैं कि जो इसी तरह की इंतहा पसंदी पैदा करते हैं। ये इंतहा पसंदी वही चीज है जिसको कुरान मजीद गुल्फ कहता है और बड़ी शिद्दत से ये कहता है कि ला तगलू फी दीनकुम, अपने दीन में गुल्फ और इंतहा पसंदी पैदा ना करो, लेकिन वो हो चुकी है। हमने पाकिस्तान को पाकिस्तान को मुसलमानों और इस्लाम के साथ वाबस्ता तो किया है, लेकिन पाकिस्तान के बानियों ने जब ये बात कही थी तो इसके साथ ही ये वादे कर दिया था कि मजहबी फिक्र को एक रिकॉन्स्ट्रक्शन और तश्कील जदीद की जरूरत है। हमने उसकी तरफ कभी तवज्जो नहीं की। और फिर आखिर और अमर हमारे यहाँ वो मौका आ गया जब हमने बाकायदा इंतहा पसंदी की सरपरस्ती की, रियासत की पूरी ताकत उसकी पुश्त पर आई और आज भी वो सरपरस्ती किसी ना किसी दर्जे में जारी है, इस हद तक जारी
ये
है।
पंजाब के लॉ मिनिस्टर भी वही कह रहे हैं जो आप फरमा रहे हैं। नाज़रीन, हम कोशिश कर रहे हैं अल्लामा इब्तिसाम इलाही ज़हीर साहब हमें ज्वाइन करें और जैसे ही ज्वाइन करेंगे हम उनसे भी ये इशू रेज करेंगे। ये आपके पास आते हैं रान साहब, ये आपने ये बताइए कि ये जो कहा जा रहा है और बहुत कहा जा रहा है हालिया दिनों में, हिंदुओं के हवाले से, ईसाइयों के हवाले से, अहमदियों के हवाले से और शियों के साथ भी कहीं हुआ, कहीं हालात बेहतर हैं जाहिर है, लेकिन गिलगित का जो एक घनावना वाकया था बल्तिस्तान एरिया का, वो सब जानते हैं कि जो 18-19 लोग मारे गए उतार के बस से। तो ये बताइए कि आपको क्या लगता है कि ये एक टारगेटेड है या ये जो तनकीद की जा रही है कि इन कम्युनिटीज को टारगेट किया जा रहा है, ये गलत है? बहसियत एक लॉ मेकर के, एक एडमिनिस्ट्रेटर के, पंजाब के आप लॉ मिनिस्टर हैं, आपको क्या लगता है इसमें?
देखिए, इस सिलसिले में मैं ये अर्ज करूंगा कि मैं पहले तो उस बात की वजाहत करनी चाहूंगा जैसे राजा साहब ने ये फरमाया कि ये सिस्टम जो है इसको पंजाब में हम चला रहे हैं। बिल्कुल हम इस सिस्टम को चला रहे हैं, लेकिन मेरा जो एतराज़ है वो सिस्टम को अच्छी तरह से चलाने या ना चलाने पे नहीं है। मेरा जो सिस्टम है उसका जो वजूद है उसके ऊपर है। यानी एक ऐसा क्रिमिनल जस्टिस सिस्टम जिसमें मुदई के साथ अगर एक वाकया हो, पहले मुदई जो है वो गवाह लेके आए, उसके बाद वो अदालत में जाए, वहां पे जाके 3-4 साल धक्के खाए, वकीलों को लाखों रुपया फीस दे, उसके बाद फिर अगर शक पड़ जाए तो मुल्जम बरी हो जाए और वो घर को लौट बैठे मुदई जाके।
सलमान अकरम राजा साहब ये कह रहे हैं कि ये आप जो निशानदेही कर रहे हैं कमजोरियों की, आप ही तो पंजाब में बैठे हैं, आप इसको ठीक कर सकते हैं, आपने किया।
हम कैसे ठीक कर सकते हैं। बात ये है कि ये जो क्रिमिनल जस्टिस सिस्टम है, क्या ये सूबे की असेंबली जो है वो इसको लेजिस्लेट करेगी? नहीं, इसको पार्लियामेंट जो है वो लेजिस्लेट करेगी और ऑल टूगेदर जो है ये पूरा निजाम जो है ये बदलेगा। फिर उसके बाद अगर सजा पहले दर्जे पे होती है, उसके बाद फिर उसकी अपील जो है वो 7 साल तक हाईकोर्ट में पड़ी रहती है, उसके बाद वहां से अगर फिर जो है वो अपील खारिज होती है तो फिर वो 5 साल जो है वो सुप्रीम कोर्ट में पड़ी रहती है। यानी ये वो क्रिमिनल जस्टिस सिस्टम जो मुल्ज़िम को गुनाहगार जानने और सजा देने के बाद भी उस सजा के ऊपर जो है वो अमल दरामद करने में 12 साल लगे, तो वहां पे फिर किसी मुल्ज़िम को क्या उसकी डिटेंस जो है वो रह जाएगी?
नसीम, मैं यहाँ कुछ कहना चाहूंगा।
आप कह रहे हैं कि जी बोले।
देखिये, राणा साहब फरमा रहे हैं बात वो ये है कि हमें एक नया कानून चाहिए, निजाम को हमें कानूनन बदलना होगा। मैं इससे इतफाक नहीं करता। हमारे कानून में कोई इतना बड़ा सुकुम नहीं है, ये अंग्रेजों ने बहुत साल चलाया और हमसे बेहतर चलाया। अब मसला ये पेश आ रहा है कि हमने मुद्दई पे जिम्मेदारी डाल दी है, एग्रीव्ड पार्टी पे जो विक्टिम पार्टी है, कि वो गवाह लाएं, तमाम मुकदमा लड़ना उनकी जिम्मेदारी है, जबकि तमाम दुनिया में जुर्म को रियासत के खिलाफ जुर्म समझा जाता है। जिम्मेदारी रियासत की होती है कि वो गवाहों को लाएं, गवाहों को तहफ्फुज़ दें ताकि वो गवाही दे सकें। यहाँ ये होता है कि एक दहशतगर्द को आप पकड़ते हैं या मुबैना दहशतगर्द को पकड़ते हैं, 6-7 साल उसकी ट्रायल चलती है और उस दौरान तमाम गवाह जो हैं या मुनहरिफ हो जाते हैं या मार दिए जाते हैं। अब इसमें कानून का कसूर नहीं है, यहाँ पे कसूर उसको इम्प्लीमेंट करने का, उसको राइज करने का है कि आप गवाहान को अव्वल तो लाते नहीं हैं, अगर गवाहान मिल जाते हैं तो उनको तहफ्फुज़ नहीं देते। इसी तरह हम देखते हैं ख्वातीन के खिलाफ जो जराइम होते हैं, तेजाब के जो मामले, अब एक नया कानून आ गया है और मुझे कोई उम्मीद नहीं है उस कानून से कि हालात बदलेंगे, क्योंकि असल मसला यह है कि जिसके ऊपर तेजाब फेंका जाता है उसके लवाहिकीन भी दहशत ज्यादा हो जाते हैं और वह गवाही देने आगे नहीं आते। जब तक हम वो माहौल नहीं बदलेंगे दहशत का, जहां ऊंच नीच है, ताकतवर जो है उसको तहफ्फुज़ हासिल है, कमजोर को तहफ्फुज़ हासिल नहीं है, माशरे में जो नाहमवारी है वो रहेगी। आप कोई कानून ले आए, आपका सिस्टम फेल होता रहेगा।
आप कह रहे हैं कमजोर को तहफ्फुज़ हासिल नहीं है तो नाहमवारी रहेगी, ज्यादतियां भी होंगी। नाज़रीन, हमें अल्लामा इब्तिसाम इलाही ज़हीर साहब ने ज्वाइन किया है, वेलकम टू द प्रोग्राम अल्लामा साहब। नाज़रीन, इस पॉइंट पर हम ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और अल्लामा साहब से यही सवाल उठाएंगे कि क्या जो कुछ तशद्दुद इस वक्त हो रहा है वो इंतहा पसंदी का अगर नतीजा है तो उसमें जो मुख्तलिफ मजाहब के लोग हैं उनकी क्या जिम्मेदारी बनती है। एक ब्रेक लेते हैं, इसके बाद आपकी खिदमत में फिर हाजिर होते हैं, हमारे साथ रहिए। वेलकम बैक नाज़रीन। नाज़रीन, गुफ्तगु इस पे हो रही है कि पाकिस्तान में जो इस वक्त तशद्दुद हो रहा है, जो पाकिस्तानी शहरियों की जिंदगी जो है वो अंडर थ्रेट है, क्या उसकी कोई वजह ये भी है कि मुल्क में एक मजहबी इंतहा पसंदी का भी माहौल है? हमें ज्वाइन किया अल्लामा इब्तिसाम इलाही ज़हीर साहब ने। अस्सलामु अलैकुम अल्लामा साहब, बहुत शुक्रिया हमें आपने ज्वाइन किया। तो ये सवाल علامہ صاحب یہ جو ہم سوال اٹھا رہے ہیں آپ کیا اس کے حوالے سے کہیں گے؟ ہم نے ابھی ایک پیکج بھی دکھایا، خاص طور پہ ہم دیکھ رہے ہیں کہ چاہے احمدیہ کمیونٹی ہے چاہے ہندو کمیونٹی ہے، اور جو گلگت میں ہوا وہ بھی ہم نے دیکھا، جو کوئٹہ میں بھی ہو رہا ہے، تو یہ مختلف جو کمیونٹیز ہیں وہ ان کے حوالے سے یہ بار بار بات ہوتی ہے کہ ان کی خاص ٹارگیٹنگ ہو رہی ہے اور یہ مذہبی انتہا پسندی کا نتیجہ، آپ کیا کہیں گے؟
دیکھیں جی، بنیادی طور پر بات یہ ہے کہ یہ دہشت گرد کا جو بیسیکلی کوئی مذہب نہیں ہوتا، دہشت گرد کا جو ٹارگیٹ ہوتا ہے وہ ملک کے اندر دہشت پھیلانا یا کسی مخصوص بندوں کو یا مخصوص گروہ کو ٹیریفائی کرنا ہوتا ہے. لیکن بد نصیبی کی بات یہ ہے کہ ایک ادمشن جو ہے بڑی دیر سے ہمارے معاشرے میں جو ہے اس کی بنیاد کے پر اہل مذہب کو جو ہے تانا دیا جاتا ہے، جو ان کا الزام لگایا جاتا ہے کہ وہ دہشت گردی کاروائی میں ملوث ہے. حقیقت یہ ہے کہ جب بھی کبھی ٹرانسپیرنٹ اس کی انویسٹیگیشن ہوتی ہے یا اس کو پروب کرنے کی کوشش کی جاتی ہے تو اس وقت یہ بات بالکل کلیئر کٹ ہو کے سامنے آتی ہے، کوئی مذہبی ادارہ یا مذہبی گروہ یا تنظیم اس میں ملوث نہیں ہوتی. اور اگر ہوتی ہے تو میں یہ بات سمجھتا ہوں کہ اس کو باقاعدہ طور پر ٹرائل کرنے کے بعد قرار واقعی اصلاح ملنی چاہیے. یہ ملک کے تمام مذہبی مکاتب فکر کا طبقات کا مطالبہ ہے، لیکن نہ تو کوئی سرا ان کا مذہبی جماعتوں سے جڑتا ہے نہ مذہبی اداروں سے جڑتا ہے، لیکن اس کے باوجود ایک پروپیگنڈا جو ہے ان کے خلاف جو معاملہ ہے پروپیگنڈے کا جاری رکھا جاتا ہے. میں یہ
بڑی عجیب بات کر رہے ہیں علامہ صاحب، آپ
کس طرح عجیب بات کر رہا ہوں بتائیں آپ بتائیں آپ
میرا تو یہ خیال ہے کہ نسیم، اگر آپ مجھے اجازت دیں کہ آپ نے پہلا حصہ پروگرام کا آپ ایک نظریاتی مسئلے کو فوجداری بنا کے ہمارے ماہرین نے پیش کیا جن کا میں بہت احترام کرتا ہوں، مگر مؤدبانہ عرض یہ ہے کہ یہ پاکستان کا یہ اس بات پر مسئلہ نہیں ہے کہ مجرم کو قرار واقعی سزا کیوں نہیں ملتی، سوال یہ ہے کہ جرم ہوتا کیوں ہے. دوسری بات یہ کہ علامہ صاحب نے بھی فرمایا کہ مذہبی جماعتیں بھائی اس میں ملوث نہیں اور مذہبی لوگ اس کی پشت پناہی نہیں کرتے. مذہبی کا مسئلہ نہیں ہے، مسئلہ یہ ہے کہ مذہبی تو لوگ بہت سے ہوتے ہیں، بڑے پرم لوگ بھی ہوتے ہیں، مگر سوال یہ کہ جو یہ آؤٹ فٹس ہیں، جتنی بھی جماعتیں ہیں، جتنی بھی تنظیمیں ہیں، ان کے مخصوص نظریات ہیں، اور یہ دیگر تمام کو یا کافر سمجھتے ہیں یا واجب القتل سمجھتے ہیں، اور یہ بات اتنی سرایت کر چکی ہے پاکستان کے سماج میں کہ دہشت گرد کا کوئی مذہب نہیں ہوتا.
اچھا علامہ صاحب اور حارث، میں معذرت کے ساتھ آپ دونوں سے یہ کہنا چاہ رہی ہوں کہ ہم چاہ رہے ہیں کہ یہ ڈیبیٹ آگے بڑھے، آپ حارث اپنی بات ختم کریں، علامہ صاحب آپ کے پاس ہم واپس آئیں گے، کیونکہ آپ مقصد سب کا جمع کرنے کا یہ کہ ڈیبیٹ ہو. حارث آپ کا پوائنٹ یہی ہے نا،
اگر آپ نظریاتی ڈائیکوٹمی کو اس بات کی بنیاد بناتے ہیں یہ زیادتی ہے، اس لیے پولیٹیکل جماعتوں میں بھی نظریات فرق ہیں، پولیٹیکل جماعتیں سارے ایک نظریے پہ عمل پیرا نہیں ہوتی، اسی لیے فرق فرق جماعتیں بنتی ہیں. فرق مسالک کے درمیان ٹیچنگ کا اختلاف ضرور ہے، لیکن ٹیچنگ کا اختلاف کا مطلب یہ نہیں کہ آپ آؤٹ فٹ
دیکھیے. جو سیاسی جماعتیں ہوتی ہیں، جو سیاسی جماعتیں ہوتی ہیں وہ دنیاوی کام کرتی ہیں، جو مذہبی جماعتیں ہوتی ہیں وہ اپنے ہر کام کا جو جواز تلاش کرتی ہیں وہ الوہی ہوتا ہے، وہ ہوتا ہے ڈیوائن، اور اس سے ایک بڑا مسئلہ پیدا ہوتا ہے دنیاوی سیاست میں.
ایک منٹ علامہ صاحب، حارث ایک منٹ، آپ کیا کہہ رہے ہیں حارث؟ آپ یہ کہہ رہے ہیں کہ مذہبی جماعت کا کوئی مسلک ہے تو وہ مسلک ہونا غلط بات ہے، آپ اپنی پوائنٹ کلیئر کریں، آپ کہہ کیا رہے ہیں؟
نہیں، میں عرض یہ کر رہا ہوں کہ مذہبی جماعتیں نہیں ہوتی، جو جماعتیں سیاست کر رہی ہیں وہ سیاسی جماعتیں، مگر فرق یہ ہوتا ہے کہ جب وہ مذہب کی بنیاد پر سیاست کرتی ہیں، چاہے وہ پاور پالیٹکس ہو یا انٹرسٹ بیسڈ پالیٹکس ہو، تو وہ اپنی جو جواز ڈھونڈتی ہیں اور اپنا جو سند لاتی ہیں وہ الوہی ہوتی ہے، وہ ڈیوائن ہوتی ہے. جو ایک عام سیاسی جماعت ہوتی ہے وہ تو دنیاوی بات کرتی ہے. تو یہ ایک بڑا بنیادی فرق ہے، بہت بڑا بنیادی فرق ہے، اور اس کو ہمیں ملحوظ رکھنا چاہیے کہ پاور پالیٹکس میں مذہبی جماعتیں مذہب کو استعمال کرتی ہیں.
حارث یہ اس میں علامہ صاحب اس کا جواب دیں گے، لیکن یہ مجھے آپ کی بات سمجھ نہیں آئی کہ مذہب کو استعمال کیا، مطلب اگر وہ اپنا مسلک بیان کر رہی ہیں تو اس میں کچھ گڑبڑ ہے یا کوئی اور بات کی طرف آپ نشاندہی کر رہے ہیں؟ میں علامہ صاحب سے چاہوں گی.
دیکھیے میں عرض یہ کر رہا ہوں میں آپ کو ایک مثال دیتا ہوں. میں نے آپ سے پہلے عرض یہ کیا تھا کہ جب آپ کوئی بھی ریاست ایک مذہب کی بنیاد پر اس کے نظریے کو ڈیفائن کرنے کی کوشش کرتے ہیں، جہاں تک آپ یہ کہیں کہ یہ ایک مسلم معاشرہ ہے، مسلم اکثریتی ملک ہے، مسلم ریاست ہے، اس میں کوئی مسئلہ نہیں ہے، لیکن جب آپ یہ کہتے ہیں کہ یہ ایک اسلامی جمہوریہ ہے تو اور اس کے جو آئین ہے اس آئین میں امتیاز ہے، اس آئین میں اس ملک میں ایک بد اخلاق بد کردار مسلمان صدر اور وزیر اعظم بن سکتا ہے، مگر ایک با اخلاق با کردار غیر مسلم صدر اور وزیر اعظم نہیں بن سکتا۔ تو آپ یہ نہ کہیں کہ انسانی حقوق اس کے آئین میں برابر ہیں، ایک بات۔ دوسری بات یہ میں
اچھا اس میں جی
جب آپ ملک کو بنائیں گے اس طرح، اس میں جو لوگ مذہب کی بنیاد پر سیاست کریں گے وہ اپنے مسلک کی بنیاد پر سیاست کریں گے، چونکہ مذہب میں کوئی محض ایک فرقہ یا ایک مسلب یا ایک مکتب
اچھا اس میں ہمیں علامہ صاحب
میں کا عمل بڑھے گا
ایک سیکنڈ
نہیں اس کا مطلب ہے دیکھیں بات سنیں
جی بتائیے
علاقے کی بات کا تو 62-63 کے اندر بعد علاق بننے کے برسے دار آنا بڑی دور کی بات ہے، ایم این اے بنے کی گنجائش نہیں۔ یہ المیہ کی بات یہ کہ ہم آج تک ان شکوں کو امپلیمنٹ نہیں کر سکے اپنے کینڈیڈیٹ کو چوز کرنے کے حوالے سے۔ رہی یہ بات کہ کسی کا مسئلہ ہونا یا کسی اسلامی جمہوری ریاست کو ڈیفائن کرنا، اس سے کوئی حرج والی بات نہیں ہے، اور نہ ہی اسلام مینورٹیز کو سیگریگیٹ کرنے کی بات کرتا ہے، نہ ہی ان کے حقوق کو سلب کرنے کی بات کرتا ہے، بلکہ وہ تو ایک پلورلسٹ سوسائٹی کی بنیاد ڈالتا ہے۔ حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے جس سوسائٹی کی بنیاد رکھی اس وقت یہودی بطور مائنارٹی جو تھے ایک کمپوننٹ کی ایگزسٹ کرتے رہے، ہمارا زمینوں کی حیثیت سے یا مائنارٹیز کا ساتھ ایک باقاعدہ طور معاہدہ ہے، ہم ان کی جان و مال کی تحفظ کا انشور کرتے ہیں۔ یہ کس طرح کی بات ہے کہ اسلامی سیاست کا نمبر دار جو ہے وہ چیزوں کو وائپ آؤٹ کرنا چاہتے ہیں اور آؤٹ فٹس کا الزام۔
علامہ صاحب آپ ہی کی بات کو آگے لے جاتے ہوئے آپ نے فرمایا، اور یہ بڑا اچھا آپ نے بڑی بات کی کہ پلورلسٹک سوسائٹی اور جہاں کے مختلف مسئلے کے لوگوں کو پروٹیکشن ہو ان کی، جو ایک تو نہ کہ ان کو ایکول رائٹ، لیکن یہ بتائیے کہ پھر احمدیہ کمیونٹی، یہاں ہندو کمیونٹی جو یہاں ہے، عیسائی کمیونٹی، کیوں وہ اتنا انسیکیور فیل کرتی ہے؟ کیوں آپ دیکھ رہے ہیں اس وقت جو صورتحال ہے؟
جواب دینا چاہتا ہوں، بات یہ بتائیں کہ بنیادی طور پہ ان کو جو سیپریٹ الیکٹوریٹ کے اندر بقایا طور پہ ان کو اپنا الگ ووٹ کاسٹ کرنے کا بھی حق ہے، اور جوائنٹ الیکٹوریٹ کے اندر ان کو بقایا طور مسلمان کانسٹیچوئنسی کے اندر بھی ووٹ کاسٹ کرنے کا حق ہے، ان کا ڈبل رائٹ ہے ووٹ کا، ہمارے پاس سنگل رائٹ ہے۔ اور دوسری بات یہ ہے کہ ہمارے تو مسلمانوں کے بچوں کی بہت بڑی تعداد عیسائی مشنری اسکولوں کے اندر ایجوکیشن حاصل کر رہی ہے، یہ بڑی افسوس کی بات یہ ہے کہ ادمشن کی بنیاد کے اوپر اہل مذہب کو اس مسئلے کے اندر ٹارگیٹ کرنا یا ان کے بارے میں ایک ادمشن رکھنا کہ وہ نیرو مائنڈیڈنیس کو پھیلانا چاہتے ہیں، میں اس کو درست نہیں سمجھتا۔
جی سلمان آپ بتائیں۔
جی دیکھیں یہ دونوں جو طرفوں سے جو گفتگو ہو رہی ہے میں سمجھتا ہوں اس کے درمیان ہمیں ایک بات بھی کرنا پڑے گی۔ جہاں تک حارس کہہ رہے ہیں کہ ہماری جو ریاست ہے اس کی اساس میں ہی کچھ کجی ہے، کچھ برائیاں ہیں، تفریق کا ایک عنصر موجود ہے، تو یہ ایک بحث ہے اور حارس کسی حد تک ٹھیک بھی کہہ رہے ہیں، لیکن اب ہمیں اپنی ریاست کو لے کر آگے چلنا ہے۔ ایک ریاست ہماری موجود ہے، ہم اب ہاتھ اٹھا کے یہ نہیں کہہ سکتے کہ ہماری ریاست غلط بن گئی ہے، اب کچھ ہو نہیں سکتا۔ اس ریاست کو لے کر
میں ایک منٹ عرض کروں، ایک منٹ کہ غلط بن گئی ہے، میں تو کہتا ہوں اس کو ری ڈیفائن کریں، آگے بڑھیں۔
جی ٹھیک کہہ رہے ہیں، مجھے عرض کرنے دیں۔ دیکھیں ری ڈیفائن کرنا ایک بڑا ایک تاریخی عمل ہوتا ہے، ایک ارتقائی عمل ہوتا ہے، ہم نے آج کی بات کرنی ہے، یہ واقعات آج ہو رہے ہیں، ان کو ہم نے آج بھی نمٹنا ہے اور ایک بڑے ارتقائی عمل کا حصہ بھی بننا ہے ہم نے۔ جب ہم آج کی صورتحال کو دیکھتے ہیں تو ہماری ریاست کی ایک حیثیت ہے، اچھی یا بری، اس ریاست میں یہ مذہبی گروہ بھی موجود ہیں، ان کے تفرقے بھی ہیں، ان کے رجحانات بھی ہیں، اب ان رجحانات کو بدلنے کی کوشش بھی ہمیں کرنا ہے۔ دیکھیں اس کو اس حوالے سے جو بات حارث کر رہے ہیں
کہ اس میں
دیکھیں جو بات تھوڑی سی میں مختصر کرتا ہوں، بات جی میں بریک کے بعد پھر تھوڑی سی مختصر بات کرنا چاہوں گا۔
اچھا ٹھیک ہے ناظرین، بریک لیتے ہیں، بریک کے بعد واپس اس پر آئیں گے۔ دیکھیں یہ تو لمبی بحث ہے کہ ریاست کس طرح کی ہے، کس طرح کی ہونی چاہیے، یہ یقیناً ایک مذہبی ریاست ہے، لیکن اس کے اندر رہتے ہوئے کیا حالات جو اس وقت صورتحال ہیں، چاہے احمدیہ ہیں، چاہے ہندو ہیں، چاہے عیسائی ہیں، اور اس وقت ہم دیکھ رہے ہیں کہ ایک اور مسلک کی بھی ٹارگیٹنگ ہو رہی ہے، تو کیا یہ جو چیز ہے اس کو اسی ریاست کے اندر رہتے ہوئے کیا بہتر نہیں کیا جا سکتا؟ بریک کے بعد آئیں گے اور ہم سلمان اپنی بات مکمل کریں گے، اور ہم غامدی صاحب کے پاس جائیں گے اور یہ سوال اٹھائیں گے کہ مذہبی جماعتوں کا اور جو مذہبی اسکالر ہیں ان کا کیا رول بنتا ہے۔ بریک کے بعد اس گفتگو کو جاری رکھتے ہیں۔ ویلکم بیک ناظرین۔ ناظرین بات ہو رہی ہے ملک میں جو تشدد ہے، سلمان اکرم راجہ صاحب جی بتائیے آپ اپنی بات مکمل کریں۔
ایک تو یہ میں عرض کر رہا تھا کہ ریاست ہے اور ریاست کے اندر رہتے ہوئے ہمیں آج کچھ اپنے مسائل کا حل ڈھونڈنا ہے، ان کا ہم نے مقابلہ کرنا ہے۔ اب اس میں ایک بات تو یہ ہے کہ جو مذہبی ہمارے طبقے ہیں ان کی فکر میں بھی میں سمجھتا ہوں تبدیلی کی ضرورت ہے. وہاں بالکل ایک تشدد جو ہے سرایت کر چکا ہے, یہ مانے یا نہ مانے. جب ہم رکشے کے پیچھے لکھا ہوا دیکھتے ہیں کہ ہمارا فلاں سے رشتہ کیا, نفرت کا, گولی کا, اور ہم اس کے اوپر کچھ بھی نہیں کرتے, ریاست خاموش تماشائی کھڑی رہتی ہے, یہ ایک رویہ جو ہے جب ہم اس کو برداشت کر لیتے ہیں تو صرف وہ بھارت کی حد تک وہ محدود نہیں رہتا, پھر جو بھی ہمیں اپنا مخالف نظر آتا ہے ہم اس کے ساتھ نفرت کا اور گولی کا رشتہ ایک ہم قائم کرنا, میں عرض کرنے دیں مجھے, قائم کرنا ہم جائز سمجھتے ہیں. اس کو دنیا کے ہر ملک میں ہیٹ سپیچ کو روکا جاتا ہے, قانونی بھی ہمیں سدے باب کرنا ہوگا, نظریاتی سدے باب, نظریاتی ارتقاء ایک بڑا عمل ہے.
اچھا غاندھی صاحب, یہ جو کہہ رہے ہیں نفرت کے حوالے سے, جو ایک نفرت کی سوچ بڑھائی جاتی ہے, جو پروان چڑھتی ہے, اس کے نتیجے میں جو مسائل ہوتے ہیں, اس پر مذہبی جماعتوں کی کیا ذمہ داری ہے اور ان کا کیا رول ہے؟ یہ بات ابھی علامہ صاحب جو کہہ رہے تھے اپنی جگہ بالکل درست ہے کہ ایک ٹالرنس, ایک پلورلزم جو ان پرنسپل ہے, لیکن ان پریکٹس کیا ہو رہا ہے؟
ہمارے ہاں انتہا پسند گروہ باقاعدہ منظم ہے, ان کی تنظیمیں موجود ہیں, ان کے علماء اور ان کے دانشور موجود ہیں. آپ اس وقت انٹرنیٹ پر جا کر دیکھیے یہ انتہا پسندی کس طرح پھیلائی جا رہی ہے, وہ تقریریں آپ کو مل جائیں گی, وہ تحریریں آپ کو مل جائیں گی جو لوگوں کے خلاف نفرت پھیلاتی ہیں, جس طرح کا لب و لہجہ ان میں اختیار کیا جاتا ہے, جس طرح کے مذہبی فکر کی ترویج ان میں کی جاتی ہے, اس کا یہ نتیجہ نکلتا ہے. دیکھیے یہ ضروری نہیں ہے کہ فلاں مسجد سے ایک دہشت گرد نکلے گا یا فلاں مدرسے سے ایک آدمی نکلے گا اور اس نے آ کر کسی کو برباد کر دینا ہوگا. اصل چیز یہ ہے کہ بحثیت مجموعی ہمارے ہاں مذہبی فکر میں کیا رواداری کی فضا ہے, کیا آپس میں ایک دوسرے کا احترام کر کے ہم ایک دوسرے کی بات سنتے ہیں, کیا اختلافات کو خوشدلی کے ساتھ برداشت کرتے ہیں, یہ فضا ہمارے ہاں عمومی طور پر نہیں ہے. پھر اس کے بعد میں نے آپ سے یہ عرض کیا تھا کہ ریاست اس کی سرپرستی کرنے پر آ جاتی ہے اور اپنے مقاصد کے لیے ان کو استعمال کرتی ہے تو یہ دو عادشہ ہو جاتا ہے. اور آخر الامر یہ چیز ہے کہ مذہبی بنیاد پر سیاسی جماعتوں کے جواز کو تسلیم کر لیا جاتا ہے. موقع ہو تو آپ کو بتا سکتا ہوں کہ مذہبی فکر کی وہ کیا چیزیں ہیں جو اب جہاد اور قتال کے نعروں میں بدلی ہیں اور پھر انتہا پسند عناصر اس کے نتیجے میں منظم ہوئے ہیں. اور آخری چیز وہ بھی ہے کہ
مثلاً بتائیے غاندھی صاحب, مثلاً
آخر میں قانون نافذ کرنے میں بھی وہ کوتاہیاں ہوئی ہیں. یعنی میں ان مسجدوں کو جانتا ہوں کہ جن کے اندر باقاعدہ نفرت پھیلائی جاتی رہی, ہم نے کانوں سے سنا لیکن ریاست نے کبھی کوئی اقدام نہیں کیا, ایسے نعرے دیواروں پر لکھے.
علامہ صاحب بہت سی باتیں ہوئی, ریاست نے اقدام نہیں کیا. جی میں اجازت دیں تو خاص طور پہ علامہ صاحب, یہ جو بات ہے کہ مذہبی فکر میں بجائے کہ ایک صلح صفائی ہو, اور جس کی آپ نے بات کی کہ ایک ٹالرنس کے حوالے سے بات ہو, وہاں ایک نفرت کی جو ماحول ہے وہ پروان چڑھتا ہے.
میں آپ سے تھوڑی یہ بات عرض کرنا چاہتا ہوں کہ ماضی قریب کے اندر پنجاب کے وزیر اعلیٰ نے یہ بات کہی تھی کہ جب جلوس نکلیں گے تو سب سے پہلے میں اپنے سینے پہ گولی کھاؤں گا. آپ یہ بتائیں وہ کوئی مذہب کی جماعت کا رہنما تھے کہ وہ سیاسی جماعت کے رہنما تھے؟ ہمارے معاشرے کے اندر اس طرح کی یہ باتیں پائی جاتی ہیں, وہ مجموعی طور پر معاشرے کے اندر جو احساس محرومی ہے, غربت ہے, حق تلفی ہے, اس کی وجہ سے اس طرح کی باتیں پائی جاتی ہیں. یہ اگر آپ تانا دیں کہ صرف اہل مذہب اس میں ملوث ہے, یہ بڑی زیادتی کی بات ہے. اگر آپ گولی چلانے یا کھانے کی بات آپ پنجاب کا وزیر اعلیٰ پریزیڈنٹ پاکستان کے خلاف کرتا ہے اور وہ سیگریگیشن مذہب کی بنیاد پر نہیں پالیٹکس کی بنیاد پہ ہے. اور آپ کو یہ بتاؤں کراچی میں جتنی ٹارگٹ کلنگ ہوتی ہے اس میں بھی اہل مذہب انوالو نہیں ہے, بلکہ وہ بھی سیاسی بنیادوں پہ جو مخاصمت ہے.
نہیں آپ ٹھیک کہہ رہے ہیں. تو یہ آپ نے سنا حارث کے کیا علامہ صاحب کہہ رہے ہیں کہ یہ جو نفرت ہے یہ سیاست کا بھی حصہ ہے, تو اس کو آپ مذہب کے ساتھ کیوں لنک کر رہے ہیں؟
نہیں یہ علامہ صاحب کی بات سے میں اتفاق کروں گا کہ بالکل ایسا ہے, ایک عدم برداشت کی ایک فضا ہے اور سیاسی جماعتیں اور بالکل ایک فستائی قوت کا استعمال کرتی ہیں, چاہے وہ کراچی سے لے کے گلگت تک بات پھیلی ہوئی ہے. لیکن عرض یہ ہے کہ جو آج کا موضوع ہے بنیادی طور پر, جو انتہا پسندی اور دہشت گردی جو سارے ملک میں ہے, اور اس میں ایک بات میں آپ کو یاد دلاتا چلوں کہ جب لاہور ہائی کورٹ کے سابق چیف جسٹس ممتاز قادری کا مقدمہ لڑیں گے, اور آپ جو لوگ جو اپنے جرم کا اقبال کر چکے ہوں ان کو وکلا ہار پہنائیں گے, اس ملک میں پھر آپ یہ کہیں کہ صرف کرمنل جسٹس سسٹم کو ٹھیک کرنے سے یا محض پاکستان پینل کوڈ کی دفعات میں ترمیم کرنے سے, نئی شکیں شامل کرنے سے مسئلہ حل ہو جائے گا, تو ایسا نہیں ہے. نصاب کو بدلنا, نفرت کی بنیاد پر جو جس قسم کے میٹا میسیجز سماج میں دیے جاتے ہیں उनको तब्दील करना एक दूसरे के लिए, जिसका लामा साहब ने एक बड़ी अच्छी बात की कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में जो एक प्लूरलिज्म का कल्चर था, तो वो किसी भी कामयाब रियासत के लिए, किसी भी कामयाब मुमलिकत के लिए वो जरूरी है कि उस रियासत और मुमलिकत के मफाद में क्या है, चे जाए के उस रियासत और मुमलिकत को चलाने वाले का मसलक क्या है।
ये सलमान, ये आखिरी सवाल आपसे है कि आपने खुद ही भी कहा कि ऐसा कानून बनना चाहिए जिसमें कि ये जो नफरत वगैरह है उसको रोकने की कोशिश की जाए, लेकिन मेरा ख्याल था कि पाकिस्तान में कानून है ऐसे मौजूद कि जो नफरत वगैरह की स्पीच है उसको आप कर सकते हैं, जाके कोर्ट में उसके खिलाफ ले सकते हैं पोजीशन, तो कोई नए कानून की जरूरत है?
देखिए, बड़े कमजोर है। एक तो ये है कि इस वक्त कानून खासा कमजोर है, इंसाइटमेंट टू मर्डर या इंसाइटमेंट टू क्राइम के हवाले से आप बात करेंगे, लेकिन एक वाजे कानून हेट स्पीच के हवाले से नहीं है। लेकिन मैं हारिस से भी इत्तफाक करूंगा।
तो आप कह रहे हैं, नहीं, मुझे प्रोग्राम का टाइम खत्म हो गया, आखिरी फिक्रा बताइए कि आप कह रहे हैं।
देखिए, हमें कानून भी चाहिए और हमें कानून हमें बिल्कुल चाहिए हेट स्पीच के हवाले से, लेकिन उससे बढ़कर हमें अपने नजरियात को भी बदलना होगा, अपने निसाब को बदलना होगा, अपने रवैयों को बदलना होगा। मैं हारिस से इत्तफाक करता हूँ, सिर्फ कानून बदलने से बात नहीं बनेगी।
बहुत बहुत शुक्रिया आप सब लोगों का प्रोग्राम में आने का। नाज़रीन, एक मुश्किल सब्जेक्ट था क्योंकि ये बात जब होती है इंतहा पसंदी की तो उसको ले जाया जाता है दहशतगर्दी की तरफ, उसको ले जाया जाता है कि कोई गैर मुल्की अनासर अंदर आके ये मसाइल हमारे लिए कर रहे हैं, कोई गैर मुल्की साजिश है। लेकिन मसला ये कि अंदर का मसला है और ये बिल्कुल जो एक इंतहा पसंदी है जहां के शिद्दत पसंदी बहुत आ जाती है और आप औरों के खिलाफ जो एक हेट स्पीच करते हैं उसे एक माहौल बनता है कि जिसमें कि ये कत्लो गारत होता है, और जो कमजोर माशरे के लोग हैं, चाहे वो आईनी तौर पे कमजोर हैं, चाहे लीगली कमजोर हैं, चाहे वो नंबर्स में कमजोर हैं, तो उनकी कमजोरी का और मुख्तलिफ लोग फायदा उठाते हैं, मुख्तलिफ गिरोह फायदा उठाते हैं। और कोई ऐसी रियासत जिसमें कि कानून की बालादस्ती हो, वो रियासत इस चीज को नहीं टॉलरेट कर सकती। इसी पर आज का प्रोग्राम खत्म करते हैं। बहुत शुक्रिया, खुदा हाफिज, पाकिस्तान जिंदाबाद।